सूरत उन्निसा की आयत नंबर है जी, आयत नंबर 7। इसका तर्जुमा मुख्तसर तशरीह के साथ इंशाअल्लाह उल अज़ीज़ आज पढ़ेंगे। अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। للرجال نصيب مما ترك الوالدان والأقربون وللنساء نصيب مما ترك الوالدان والأقربون مما قل منه أو كثر نصيبا مفروضا अल्लाहुल अज़ीम। सूरतुन निसा के अंदर बेशतर मज़ामीन जो हैं वो उन ख़राबियों की इस्लाह से मुतालिक हैं जो दौरे नबवी से पहले ज़माने जाहिलियत में माशरे के अंदर शाये जाए थे, आम थे। शरीयत मुतहरा ने उनकी इस्लाह फरमाई है। इस सिलसिले में पहला हुक्म जो आया कि देखो यतीमों का माल उनको दे दिया करो जब वो बड़े हो जाए। दूसरा हुक्म दिया कि यतीमों का माल अपने माल के साथ मिला के खाया ना करो। तीसरा हुक्म आया कि औरतों के साथ भी जुल्म व ज़्यादती की एक ख़ास शक्ल जो है कि जितना चाहा निकाह कर लिया, शादी कर ली, बाद में बसाया नहीं बसाया, फरमा दिया ऐसा ना करो। इजाज़त तो तुम्हें हम देते हैं कि दो दो भी कर सकते हो, तीन तीन भी कर सकते हो, चार चार भी कर सकते हो, लेकिन अगर तुम्हें अंदेशा है कि आदल नहीं कर सकोगे तो एक पर गुजारा करना। फिर चौथा हुक्म दिया औरतों को उनका महर खुशदिली से दे दिया करो। चक्करबाजी में फंसा करके माफ़ ना कराया करो, ऐसा माहौल पैदा ना करो कि माफ़ करने पर मजबूर हो जाए। खुशदिली के साथ दिया करो। हाँ, अगर वो अपनी मर्ज़ी से तीब खातिर उसका कुछ हिस्सा तुम्हें दे दें, हिबा कर दें, चलो फिर जायज़ है। पांचवा हुक्म इरशाद फरमाया कि देखो बाज़ दफ़ा ऐसा होता है कि यतीम बच्चा बालिग हो गया, उसका माल तुम्हारे पास है, लेकिन वो अभी अपने अंदर इस्तेदाद नहीं रखता कि माल को संभाल ले, बल्कि गलत सोहबत में पढ़ करके उसको उड़ा देगा, ज़ाय कर देगा। तो फिर फरमाया कि ज़रा रुक जाओ, वब्तलुल यतामा, थोड़ा सा कारोबार करा के देख लो, आजमाइश कर लो, फिर जब रुश्त की उम्र को पहुंचे, समझदार हो गए, संभाल सकते हैं अपना कारोबार अपना माल, फिर अब दे दो। और पांचवा हुक्म यही था कि दे देना। आज की आयत के अंदर इसी सिलसिले में एक छठा हुक्म है, इस्लाह माशरा और जमाने जाहिलियत के मजालिम जो थे उनको इस्लाम ने ख़त्म किया है। ज़माने जाहिलियत के अंदर वरासत के मुतालिक एक खुद साख्ता ज़ाब्ता खुद गढ़ा हुआ, खुद ही बना लिया था। वो क्या कि भाई मरने वाले की वरासत तो वही लेगा जो घोड़े की पुश्त पर सवार होकर जंग में शरीक हो सके, اور خاندان کا دفاع کر سکے وہ لے گا. اور ظاہر ہے عورتیں تو گھوڑے پر سوار ہو کر میدان جنگ میں نہیں جا سکتی, لہذا عورتوں کو میراث دیتے ہی نہیں تھے بالکل, چاہے وہ مرنے والے کی سگی بیٹی ہی کیوں نہ ہو, بیوی کیوں نہ ہو, کوئی میراث نہیں. اور ایسے ہی جو بچے چھوٹے ہوتے تھے, بلوغت کی عمر تک نہیں پہنچے ہوئے ہوتے تھے, ظاہر ہے وہ کہاں گھوڑے کے پشت پر سوار ہو کر جنگ کر سکیں, وہ کہتے تھے ان کو بھی کچھ نہیں ملے گا. اور یہ اتنا پختہ قانون بنایا ہوا تھا کہ اس کے خلاف کرنا ایک عجوبہ محسوس ہوتا تھا, سب کا یہی طریقہ تھا. اور یہ سراسر ظلم تھا, عورتیں ضائع ہوتی تھیں, بچیوں کا کوئی کفیل نہیں ہوتا تھا. چنانچہ حضور صلی اللہ علیہ وسلم کے دور میں ایک واقعہ پیش آیا, ایک صحابی تھے حضرت اوس بن ثابت رضی اللہ تعالیٰ عنہ, ان کا انتقال ہو گیا. ان کی ایک بیوی, دو بڑی بچیاں اور ایک چھوٹا بچہ نابالغ, یہ ان کا ترکہ ہے. اب اس زمانے جاہلیت کے ظالمانہ قانون کے مطابق تو ان کی وراثت بنتی نہیں, چھوٹے بچے ہیں, عورتیں تو وارث بنتی نہیں تھی. چنانچہ دو ان کے چچا زاد بھائی آئے مرنے والے کے, حضرت اوس کے, ان کا نام بھی لکھا ہے خالد اور دوسرے کا نام لکھا ہے عرفتہ, اور ساری میراث پر قبضہ کر لیا, گھر سے سارا سامان نکالا اور لے کے چلتے بنے. ان کی جو اہلیہ تھیں وہ کہنے لگیں کہ ان بچوں کا وارث کون ہوگا, سارا مال تو تم سمیٹ کے لے جا رہے ہو, وارث سے مراد کے ان کی کفالت کون کرے گا. پھر باقاعدہ انہوں نے کہا بھی کہ اگر تم سارا مال لے ہی جا رہے ہو تو ان دونوں بچیاں بالغ ہیں, ان سے شادی ہی کر لو تاکہ ادھر سے تو میرا ذہن فارغ ہو جائے, ان سے نکاح کر لو تم دونوں. چچا زاد بھائی تھے وہ, چچا نہیں تھے, چچا زاد بھائی ان بچیوں کے, ان سے نکاح کر لو. لیکن کہاں, سنی انسنی کر دی, لے گئے سارا مال سمیٹ کر کے. اب یہ آئی ہیں حضور صلی اللہ علیہ وسلم کے پاس, کہہ لیں گے یا رسول اللہ صلی اللہ علیہ وسلم میرے ساتھ یہ معاملہ ہوا ہے, میرے پاس تو کچھ بھی نہیں ہے, چلو اس چھوٹے بچوں کو, دودھ پیتے بچوں کو میں کسی طرح سنبھال لوں گی, لیکن یہ بڑی بڑی بچیاں, ان کی کفالت میں کیسے کر سکتی ہوں, جوان بچیاں ہیں, وہ سارا مال لے گئے, کیسے ہوگا کیا ہوگا. زمانے جاہلیت کے اندر خود ساختہ قانون جو تھا وہ یہی تھا کہ وارث تو وہی بنے گا جو گھوڑے پر سوار ہو کر میدان جنگ میں لڑ سکے. اب ظاہر ہے عورتیں, حضور صلی اللہ علیہ وسلم خاموش رہے ان کے اس کہنے کے باوجود, اور خیال یہی تھا کہ اللہ کی جانب سے ہدایت ملے گی. چنانچہ یہ آیت اتری اور ٹھوک بجا کر کے اللہ نے اعلان کر دیا کہ بس مرنے والے کی وراثت سے بچوں کو بھی ملے گا, بچیوں کو بھی ملے گا, بیوی کو بھی ملے گا, مردوں کو بھی ملے گا, عورتوں کو بھی ملے گا, جو اقرب ہوں گے ان کو ملے گا. اور اللہ جل شانہ نے صاف صاف کر دیا نصیبا مفروضا, ایسا حصہ ملے گا جو فرض کر دیا گیا ہے, کوئی ان کو محروم نہیں کر سکتا, چاہے دودھ پیتا بچہ ہی کیوں نہ ہو, چاہے وہ خواتین ہی کیوں نہ ہو, چاہے وہ خواتین شادی شدہ کیوں نہ ہو, مرنے والے کی میراث ان کو ملے گی. شادی شدہ سمجھ گئے نا, بچی تھی اس کی شادی ہو اپنے گھر گئی, لیکن باپ مر رہا ہے نا, وہ محروم نہیں ہو سکتی, وہ لے گی پکا ٹھکا, اللہ نے حکم دیا. پھر تفصیل کے لیے آگے آیتیں آ رہی ہیں کیسے کتنا کتنا ملے گا. تو آج کی آیت کے اندر یہی بات بتائی ہے کہ جو قریبی رشتہ دار ہیں, چاہے نسبی ہوں, ٹھیک ہے نسبی ہوں, چاہے وہ سحری ہوں یعنی نکاح کے نتیجے میں, جیسے کہ بیوی کسی اور خاندان کی ہے, دامادی کے رشتے سے آئے ہوں, جو قریبی ہیں ان کو ہم متعین کر دیتے ہیں, ان کا حصہ یہ ہوگا, پکا پکا فرما دیا. چنانچہ ان بھائیوں نے پھر دیا, وہ جو لے کر چلے گئے تھے نا جی, انہوں نے واپس کیا مال. تو فرمایا, سب سے پہلے ترجمہ دیکھیے, فرمایا للرجال نصیب, مردوں کے لیے حصہ ہے, مردوں میں مذکر चाहे बच्चा छोटा हो चाहे बड़ा हो, चाहे बूढ़ा ही क्यों ना हो, हिस्सा है उस माल से, उस माल में से। तरकल वालिदान, जिसको छोड़ा है वालिदैन ने, वल अकरबून और करीबी रिश्तेदारों ने। करीबी रिश्तेदारों में वालिदैन भी आ जाते हैं, लेकिन वालिदैन की अहमियत की वजह से ख़ास कर जिक्र किया है। वलिन निसाई, और औरतों के लिए भी, चाहे ये औरत बालिगा हो नाबालिगा हो, शादीशुदा हो गैर शादीशुदा हो, बच्ची हो, सब के लिए नसीबुन, हिस्सा है उस माल से जिसको छोड़ा है वालदेन ने, वल अकरबून और करीबी रिश्तेदारों ने। मिम्मा कल अमीन हो, चाहे वो माल थोड़ा हो अवका थोड़ा या ज़्यादा हो, चाहे थोड़ा ही क्यों ना हो, चाहे 10 रुपये ही क्यों ना हो, वरासत जारी हो, ऐसे नहीं उठाकर सदका कर सकते, सदका भी नहीं कर सकते, वरासत जारी होगी। नसीब मफरूजा, फरमाया हिस्सा है मुतय्यन करदा, किसकी तरफ से भाई, अल्लाह की तरफ से, अल्लाह ने मुतय्यन कर दिया उनका हिस्सा बनेगा। क्या तफसील है, वो तफसील आगे आ रही है। फरमाया अकरब रिश्ते, वरासत के बारे में एक बात ध्यान में रखें, और अगर जहन में बात आ जाए तो बहुत बड़ा इश्काल जो है वो ख़त्म हो जाता है। कि वारिस अल्लाह पाक ने जो बनाया है और जिनको मरने वाले की वरासत मिलती है, उसमें जो बुनियाद है और असल है वो है मरने वाले से करीब तर होना, अकरब होना, करीब तर, सिर्फ करीब नहीं करीब तर। जो ज़्यादा करीब होगा वो वारिस बनेगा, जो ज़रा उससे दूर होगा वो महरूम हो जाएगा। अकरब करीब तर, अच्छा है, करीब तर होना नसब के एतबार से है, जैसे कि वालदेन, चाहे नसब के अलावा किसी और रिश्ते से है, जैसे कि बीवी, नसब तो नहीं है उसके साथ, वो तो किसी और की बेटी है। अकरब को बुनियाद बनाए, अकरब को। जो ज़्यादा करीब होंगे उनको मिलेगा। मालूम हुआ कि वरासत के अंदर इस्तेहकाक की इल्लत और वजह जो अल्लाह ने बयान फरमाई है, वो कुर्ब बयान फरमाई है, जो ज़्यादा करीब होगा। देखो, फ़क्र और एहतियाज को नहीं बनाया है, ये नहीं कहा जो ज़्यादा फ़कीर होगा उसको देंगे, जो ज़्यादा मोहताज होगा उसको देंगे, जो ज़्यादा ज़रूरतमंद होगा उसको देंगे, नहीं नहीं, ये बुनियाद नहीं बनाए। नसब के एतबार से या रिश्तेदारी में कह लो, रिश्तेदारी में जो करीब तर होगा वो हकदार होगा, जो दूर होगा वो महरूम होगा। बेटा अगर मौजूद है पोता महरूम है, हालांकि पोता भी रिश्तेदारी है ना, क्यों, अकरब मौजूद है, करीब तर मौजूद है। मालूम है कि वरासत के अंदर जो बुनियाद अल्लाह जल्ला शानू ने रखी है वो कराबतदारी, और कराबतदारी में भी करीब तर को देते हैं, क्योंकि अगर ये ना करते तो दूसरे में यार और क्या हो सकता था कि भाई जो मोहताज है उनको दिया करो, यही होता था, या होता जो ज़्यादा ज़रूरतमंद है उनको दे दो। और ये चीज़ जो है ना जी, मोहताज होना, ज़रूरतमंद होना, ये आर्जी चीज़ें हैं, ये मुस्तकिल नहीं होती, एहतियाज हमेशा नहीं रहता। फिर इसका फैसला करने में, आजकल तो हम जैसे मिस्कीन तो अपने आप को मिस्कीन ही कहते हैं, हालांकि माशाल्लाह सब कुछ गुजारा होता, वो लाखों करोड़ों वाला भी अपने आप को कह सकता सबसे ज़्यादा मोहताज तो मैं हूँ, आ दो कि मेरी ज़रूरियात, कह सकता था ना, मुझे हक चाहिए, फैसला करना मुश्किल था। एहतियाज को, ज़रूरत को, फ़क्र फाका को मेयार नहीं बनाया, बल्कि कराबतदारी को बनाया, उसमें भी बुनियाद अकरब को, वो वारिस होगा करीबी। आई जहन में बात, क्योंकि फ़क्र फाका, मोहताजगी, ये हमेशा कायम रहने वाली नहीं है, इसमें फ़र्क होता रहता है, इसमें लड़ाई झगड़ा बहुत होता, तो अकरब रिश्तेदारी के एतबार से करीब तरीन को। अब जब करीब तरीन को मिलेगा तो जो थोड़ा सा दूर है वो महरूम हो जाएगा, ये ज़ाब्ता बना दिया। यहीं से मसला हल हो गया ऐसे पोते का जिसका बाप फौत हो गया है, آج کل اشکال کرتے ہیں نا جدید دور کے جو دانشور ہیں نا جی, وہ کہتے ہیں عام مسئلہ نہیں سمجھ میں آیا شریعت کا. بولتے ہیں یار, سب بولتے ہیں کیا کہ ایک آدمی فوت ہو گیا, اس کی وراثت ہے اور لینے والے لے رہے ہیں, لیکن ایک اس کا بیٹا اس کی زندگی میں فوت ہو گیا, اب اس کے جو بیٹے ہیں جو مرنے والے کے پوتے ہیں وراثت میں ان کا حصہ نہیں ہے. بولتے نہیں ہیں اس کی زندگی میں جو فوت ہو گیا ہے جو بیٹا, اس کے آگے جو بچے اس کو نہیں دیتے. اور ایسے ہی ہے کیوں, کیونکہ بیٹا موجود ہے. مثال کے طور پر ایک آدمی فوت ہو گیا نا, میں صورت مسئلہ بتا دیتا ہوں, ایک آدمی فوت ہو گیا, اس کے جو ہے اس کی وراثت ہے, اس کے دو بیٹے ہیں, تھے تین بیٹے, ایک اس کی زندگی میں فوت ہو گیا, اب جو ہے وہ تیسرا بیٹا جو فوت ہو گیا اس کی اولاد بھی ہے, اب وراثت میں یہ جو موجودہ بیٹے ہیں وہ لیتے ہیں, ان کو نہیں ملتا. ٹھیک ہے جی, ایسے ہی ہے مسئلہ, یہی ہے. اب اس پر اشکال کرتے ہیں آج کل کے دانشور کی, یہ کیا بات ہے, وہ تو زیادہ حقدار ہے, اس کا باپ ان کا فوت ہو چکا ہے, ہاں جی, ان کو تو زیادہ ملنا چاہیے دادے کے میراث سے, یہ شریعت میں نہیں دے رہی ہے, یہ نقص ہے. بعض کہتے ہیں نقص ہے, بکواس کرتے ہیں. وہ وراثت کی علت کو ہی نہیں سمجھ پائے. وراثت کو اللہ میاں نے اقرب رشتہ دار اور قریب ترین رشتہ دار کو دیا ہے, جو دور والا ہوگا وہ محروم ہو جائے گا. چنانچہ اپنا سگا پوتا جو ہے نا جی, وہ محروم رہے گا بیٹا کے ہوتے ہوئے. پھر کیا کریں اس کا, آگے اس کا حال بتایا ہے کہ کبھی ایسی صورت حال ہو تو دادا کو چاہیے کہ اپنی ثلث مال میں اس مرحوم اپنے بیٹے کے خاندان کے لیے وصیت کریں, وہ وصیت کر کے مرے. یا اگر اس نے وصیت نہیں کی تو وراثت کی جب تقسیم ہو رہی ہے اور بیٹے وصول کر رہے ہیں سگے بیٹے, تو تیرا بھائی ایک مرحوم, اس کے بچے بھی ہیں, تم اپنے حصے میں سے اس کو کچھ دے دو ایسے موقع پر, کیونکہ اللہ نے یہ مال جو تمہیں دیا ہے یہ مفت کا دیا ہے, بغیر محنت کے دیا ہے, وہ بھی تو تمہارے سگے بھتیجے ہیں, سگی بھتیجیاں, ان میں سے دو. یہ طریقہ سیکھنا ہے. تو بنیاد جو وراثت کے اندر اللہ نے بنائی ہے نا, وہ اقربیت کو بنائی ہے کہ جو قریبی ہوگا وہ لے لے گا. بیٹا قریبی ہے, چاہے ساری زندگی اس نے نافرمانی ہی کیوں نہ کی ہو, چاہے اپنی زندگی میں اس نے آخ ہی کر دیا ہو, مرنے کے بعد کوئی آخ نہیں ہوتا, اس کو ملے گا. اللہ فرما رہے ہیں اقربیت کو بنیاد بنایا ہے کہ جو قریبی ہوگا وہ جو لے گا. چونکہ مرحوم بیٹے کی اولاد قریبی نہیں ہے, کب, جب اپنے سگے بیٹے موجود ہیں, لہذا وہ وراثت سے محروم رہیں گے. باقی ان کی کفالت کیسے ہوگی, تو اس کے لیے طریقہ ہے کہ دادا جو ہے اپنی وراثت سے جو ہے کچھ وصیت کر جائے, اختیار ہے اس کو اپنی ثلث مال میں وصیت کا. یا پھر اگر نہیں کی تو دوسرے بھائی جو لے رہے ہیں, ان بچوں کے چچا جو لے رہے ہیں, ان کی اخلاقی ذمہ داری ہوتی ہے کہ ہمارے مرحوم بھائی کے یہ بچے ہیں, ان کو ہم اپنی جانب سے وراثت کے تقسیم کے موقع پر کچھ دے دیں. لیکن جو ضابطہ ہے نا اللہ نے بنایا ہے, وہ اقربیت کو بنایا ہے. کیوں, کیونکہ اقربیت ایسی چیز ہے جس میں کوئی اختلاف نہیں ہو سکتا. اس کے علاوہ اور اگر بناتے تو فقر و فاقہ بناتے, بہت اختلاف ہوتا. احتیاج بناتے, حاجت مند ضرورت مند کو بناتے کہ یہ بنیاد ہے, اس میں بھی بہت اختلاف ہوتا. اور یہ حاجت, فقر, فاقہ, ضرورت, یہ مستقل رہنے والی چیزیں نہیں ہیں. چند سال کے بعد ایک آدمی اعلیٰ ترین مال والا ہو جاتا ہے, چند سال کے بعد غریب ہو جاتا ہے. کوئی ایسی چیز بنیاد ہونی چاہیے تھی جس میں فرق نہ پڑتا, اور یہی ہے رشتہ داری اور اقربیت, اس کو بنیاد بنا دیا. اور یہ بھی ذہن میں رکھنی چاہیے, تیسری بات لمبی ہو گئی, کہ یہ جو وراثت ہے نا, یہ جبری استحقاق ہے. کیا مطلب, بندہ چاہے یا نہ چاہے اپنے مرحوم باپ کا وارث بن گیا, اس کے مال میں اس کا حصہ ہو گیا, جبری استحقاق ہے, چاہے یا نہ چاہے وارث بن جاتا ہے. اس کے مرتے ہی اس کی آخری ہچکی تھی جان نکلنے والی, اس ہچکی کے ساتھ ہی آٹومیٹک اللہ میاں نے جو حصہ متعین کیا اس کے وارثین ان کے پاس وہ پہنچ گیا, وہ مالک بن گئے, چاہے وہ چاہیں یا نہ چاہیں, جبری ملک ہے, اس سے انکار نہیں کر سکتے, یہ اللہ کا فیصلہ. اللہ جل شان سے دعا ہے اللہ میاں نے جو ہماری اصلاح کے لیے احکام دیے ہیں ان پر 100% عمل کی توفیق نصیب فرمائے, اور اللہ ہم سب کو اپنے دربار میں قبول فرما لے.